Ya Ali Madad. Otherwise, Rai Abu Ali Missionary, wise number
690. معلوم نہیں کہ آپ نے سے کتنوں نے یہ جنان سنا. آدھے سے زیادہ تو میری طرح باتیں کرتے رہے. یہ جو جنان ہے ایک چھوٹی سی وارتا کے روپ میں اس سمس ماں باپ نے بڑی روحانی بات کہی. جیو آتما اور شریر کے سبند کے اوپر اور ایمان سے سچے عشق کا وکھان کر کے یہ چھوٹا سا گنان نو پاس کا ایک شبد سنو میرے بھائی. میں آئی سدھڑ سنس ماں. پہلے تو دین کا وکھان کیا. ہمارا دین اسلام ہے جو ست پنتھ ہے. عربی زبان کے اندر اسلام کا مطلب ہے تسلیم کرنا. تسلیم کرنے کا مطلب ہے کوئی بھی آنا کہانی کے بغیر قبول کرنا. بہت سے لوگ دین اسلام کا مطلب پیس کرتے ہیں, شانتی, وہ نہیں. سلام کا مطلب شانتی ہے. لیکن اسلام کا جو لفظ نکلا ہے تو وہ تسلیم سے نکلا. تسلیم کا مطلب ہے آنا کانی کیے بغیر, کوئی بھی عذر کیے بغیر آمین کرنا, اس کو کہتے ہیں اسلام. قرآن شریف میں نبیوں کے دین کو اللہ نے دین اسلام کہا, اور یہ بھی کہا قرآن نے کہ فرشتوں کا جو دین تھا وہ بھی اسلام تھا. اور بالکل سچ ہے, کیونکہ اسلام کا جو لفظ نکلا تو وہ تسلیم سے نکلا. تسلیم کا مطلب کوئی بھی آنا کانی آرگومنٹ کیے بغیر قبول کر لینا. آدم علیہ السلام کو خدا نے فرشتوں کے سامنے رکھا, لیکن اس سے پہلے فرشتوں کو کہا. آدم کو فرشتوں نے دیکھا بھی نہیں, ان کو پتا بھی نہیں. آدم تھے مگر فرشتے نہیں جانتے. خدا ایک دن فرماتا ہے, اے فرشتوں, میرا ارادہ ہوتا ہے کہ میں زمین کے اوپر اپنا ایک نائب بناؤں. خلیفہ کہتے ہیں میری طرف سے کل اختیار جس کو دیے جائیں اس کو خلیفہ کہتے ہیں. جیسا کہ ایک بادشاہ یا ایک کسی دیش کا پریسیڈنٹ اپنی کمپلیٹ پاور دے کے کسی کو دوسرے دیش میں بھیجے, یا خود بیمار ہو جائے, یا کہیں گھومنے چلا جائے, ہالیڈے پہ چلا جائے, اور اپنی گاڑی اس کو سپرد کر دے گے اور کہے کہ میری کمپلیٹ سطح اس کے پاس ہے, اس کو خلیفہ کہتے ہیں عربی زبان میں. تو اللہ نے فرمایا فرشتوں کو, میرا ارادہ ہوتا ہے کہ میں زمین کے اوپر ایک خلیفہ بناؤں. فرشتوں نے عرض کی, مولا تیری مرضی, جو تو جانتا ہے ہم نہیں جانتے, لیکن کیا ہم نے تیری بندگی کے اندر کچھ خامی کی ہے کہ تو ہم سے ناراض ہو کے کسی اور کو خلیفہ بنا رہا ہے؟ کیا ہم تیرا کام نہیں کرتے, تیری بندگی نہیں کرتے؟ اللہ فرمایا کہ ہاں تم میرے وفادار ہو, لیکن جو میں جانتا ہوں تم نہیں جانتے. فرشتے نے ابھی کہا جو تو جانتا ہے ہم نہیں جانتے, اور بالکل سچ بات تھی. خدا نے سامنے یہی کہا کہ جو میں جانتا ہوں تم نہیں جانتے. انہوں نے سجدہ کیا. سجدہ کا مطلب یہ ہوتا ہے اپنی پیشانی, اپنا سر اس کے پاؤں میں رکھ دینا. اسی کو تسلیم کہتے ہیں. عربی زبان کے اندر جو سجدا ہے, سر کو زمین کے اوپر اس کے پاؤں کے پاس رکھ دینا, اسی کا نام تسلیم ہے. اور تسلیم کرنے والا مسلم ہوتا ہے, اور جو مسلم ہوتا ہے اس کا رشتہ, اس کی عادت یا وہ جو کچھ کرتا ہے اس کو اسلام کہتے ہیں. نماز پڑھنا, روزہ رکھنا, اس کا نام اسلام نہیں. اسلام لفظ کا میں آپ کو مطلب سمجھا رہا ہوں. تو اسے مسئلہ کیا کہا ہے, میں صبح پنتھ میں آئی ہوں, اس کو ناری جاتی کے اندر رکھ کے اس لیے فرمایا کہ صرف خدا کا جو آتما ہے وہی مالک اور نر ہے, باقی سب آتما ناری کے طور پہ ہیں جو اس کے غلام ہیں, آدھین ہیں. ایک عورت اپنے خاوند کے ہاتھ کے نیچے, یعنی اس کے کنٹرول میں, اس کی داسی کے طور پہ خدمت کار بن کے رہتی ہے, اسی کا نام عورت ہے. میاں بیوی, یہ جو یورپ امریکہ والوں نے نکالا ہے کہ میاں بیوی کا طریقہ حق, طریقہ حق روحانی حساب سے بالکل برابر ہے, لیکن دنیا کے کنٹرول کے حساب سے میاں بیوی طریقے نہیں, بالکل طریقے نہیں. یورپ امریکہ کی یہ پدھتی جو ہے وہ رانگ ہے, مگر جب پریکٹس میں لے کے آتے ہیں تو میاں بڑا ہوتا ہے, بیوی اس کی وزیر کے طور پہ سیکنڈ میں ہوتی ہے, اس کی ڈپٹی ہے. بیوی میاں کی خلیفہ ہے, وہی حساب کی بات, اس کے حکم کے اندر رہنے والی. اس لیے میاں بیوی کا جو تعلق ہے وہ ظاہر کرنے کے لیے, سمجھانے کے لیے کہ خدا کا تعلق ہمارے آتما کے ساتھ کیا ہے. بالکل اسی طرح سے انہوں نے اور بھی بہت سے طریقوں سے کہا ہے کہ رتن کبیر سنگھ نے اپنے آپ کو ناری روپ میں پیش کیا ہے, یعنی ہمارا جو آتما ہے, ہماری روح جو ہے, وہ خداوند عالمین کے اس روح کی غلام کے طور پر بندے ہیں, یہ تسلیم کرتے ہیں. تو سگن پنتھ اسلام ہے. اللہ تعالیٰ نے آدم کو سامنے پیش کیا, فرشتوں کو کہا یہ اوپر کیا ہے, فرشتوں نے کہا ہمیں پتا نہیں. آدم کو پوچھا یہ اوپر کیا ہے, کہ میرا مولا یہ آسمان ہے. کیونکہ آدم کو علم دیا تھا, اپنا نور دیا تھا, اس لیے آدم کو سب پتا تھا. خدا جب اس کو اپنا خلیفہ بناتا ہے, اپنا ڈیپوٹی بناتا ہے, اپنا وائسرائے بناتا ہے, اپنا جانشین بناتا ہے, تو جو خدائی طاقت ہے وہ آدم میں آئی, تو آدم کو اس خدا کے نور کی وجہ سے سب چیز کا علم تھا. فرشتوں کو پوچھا یہ کیا ہے, یا مولا تو نے ہم کو نہیں بتایا کہ یہ کیا ہے. آدم کو پوچھا یہ کیا تھا, سورج. اس طرح امتحان ہوا, پریکشا ہوئی. فرشتوں کو کچھ نہیں آتا تھا کیونکہ فرشتوں کو خدا نے علم نہیں دیا. اگرچہ فرشتے نور میں سے ہیں لیکن نور کی بہت سے عکس ہیں, عکس کہتے ریفلیکشن کو. فرشتوں کے اندر نور ہے, بلکہ وہ نور میں سے ہی نکلے ہیں, نورانی مخلوق ہے, لیکن خدا نے فرشتوں کو علم نہیں دیا. علم صرف آدم کو بخشا, اور جب انہوں نے, یعنی فرشتوں کو یقین ہو جائے کہ آدم ہم سے اونچا ہے, اس لیے یہ ٹیسٹ ہوا, اس لیے فرشتوں اور آدم کا آپس میں سامنا کرا کے سوال جواب پوچھے. اور فرشتے کچھ نہیں جانتے تھے کیونکہ خدا نے کچھ انہیں دیا نہیں تھا, اس لیے خدا نے کہا کہ میں نے اپنا نور آدم کو دیا ہے, اس کو میں اپنا جانشین بناتا ہوں. ابھی تم سجدہ کرو. سجدہ کا مطلب اس کے آدھین ہو جاؤ, سبمٹ. تو انہوں نے کوئی بھی آنا کانی کیے بغیر سبمیشن کر دی, تسلیم. یہ دین اسلام ہے. اس لیے اللہ نے قرآن پاک میں فرمایا کہ فرشتوں کا مذہب اسلام ہے. مذہب اسلام کا مطلب یہ ہے تسلیم. سجدہ وجہی علیہ کا, میرا سر تیرے پاؤں میں پڑا ہے تیرے سامنے یا مولا. وتوکل تو علیہ کا, اور تیرے اوپر میرا کامل یقین اور بھروسہ ہے, میں تیرے آدھین ہوں, انت عصمت یا رب العالمین، تو پاک ہے زمین آسمان کو پرورش کرنے والے. یہ عظیمتا کی ایک بہت اونچی ایکسپریشن ہے ہماری دعا کے اندر، بہت اونچے شبدوں کے اندر کہی گئی ہے، اتنی اعلیٰ درجے سے یہ دعا بنا دی گئی. حضرت امام سلطان محمد صلی اللہ علیہ نے 1956 میں فروری مارچ کا مہینہ عارف تامر نام کے ایک اسماعیلی لیکھک کو، عالم کو سیریا میں سے بلوایا کہرو میں، اور سنی رمیز کے اپنے روم کے اندر وہ نیچے بیٹھا مولا کے سامنے، اور مولا نے یہ دعا اس کو لکھوائی، لکھو. یہ امام سلطان محمد شاہ صلی اللہ علیہ نے دعا بنائی، سجدا وجہی علیک وتوکلت علیک منک قوتی. یعنی تمام طاقت تیری طرف سے مجھے ملتی ہے. اس کا یہ مطلب ہے کہ میری ساری چیز تیری ہی شکتی ہے. وانت عصمتی یا رب العالمین، یہ عظیمتا کی ایک اعلیٰ اتر ایکسپریشن ہے. یہ اسلام ہے، کوئی بھی آنا تانی کے بغیر، کوئی بھی چون و چراں کے بغیر، کوئی بھی دلیل کے بغیر، کوئی بھی آرگیومنٹ کے بغیر، کوئی بھی شک کے بغیر، کوئی بھی شبہ کے بغیر، کچھ بھی من کو ڈگو مگو کیے بغیر اس کے حکم پہ عمل کیا جائے، اس کے آدھین رکھا جائے. اس نے کہا یہ دکان بند کر دو. بھلے خدا نے دکان بند ہو جانی چاہیے، اسی وقت بند ہو جانی چاہیے. دکان بند کرنے سے تمہیں نقصان ہو گیا، تم کو بھوک کی تکلیف ہو گئی، کھانا پینا بند ہو گیا، تم غریب بن گئے، بھیک مانگنے لگ گئے. اگر جو مومن ہے تو وہ اس میں بھی راضی ہے. میرے مولا نے کہا میری تو جان، میرا مال، میرا تن بدن، میری آل اولاد، میری آبرو عزت، میرا سب کچھ اس کے پاؤں میں ہے. اب میں بھوکا مرتا ہوں تو اس کی وجہ سے، تو یہ میری بندگی ہے. اس کے اندر شک نہیں آنا چاہیے، گڑبڑ بھی نہیں کرنی چاہیے کہ یہاں میرا دکان بند کرا دی، میں تو بھوکا مر رہا ہوں. اگر تم نے عذر کر دیا تو تم نے گناہ کیا. اس چیز کو راضی خوشی سے اٹھاؤ. اس نے جو تمہیں حکم کیا ہے تو وہ ہزار برس کے بعد کیا ہوگا وہ جانتا ہے. کیا وہ نہیں جانتا تھا تمہاری دکان بند کرا کے تمہیں بھوکا مارے گا؟ وہ اس میں شاید راضی ہے. آمین، ایسا کرو. لیکن تم نے کبھی شنکا کر دی، تم نے کبھی گڑبڑ کر دی، یا مولا یہ کیا تو نے میری دکان بند کرا دی؟ تو اسلام دین کے اوپر نہیں رہو گے. اور اسماعیلی مذہب ہے وہ پیورلی اسلام ہے. ہمارے دوسرے مسلمان بھائیوں کے پاس اسلام نہیں ہے، نہیں، اسلام ہمارے پاس. کیونکہ اسلام میں پہلی شرط آدھین ہونے کی ہے. وہ کس کے آدھین ہو رہے ہیں؟ نہ خدا دکھتا ہے نہ رسول دکھتے ہیں. رسول تو 1400 برس پہلے تھے، اب وہ آدھین کس کے؟ ہم تو آدھین ہیں اس نور کے جو حاضر امام ہے. پیور اسلام ہمارے پاس ہے. مکان چلے گئے تو کئی لوگوں کے دل داواں ڈول ہو گئے، دل داواں ڈول ہو گئے. کسی کو ملک چھوڑنا پڑا، ساری زندگی کی موڑی کمائی ختم ہو گئی. ایسے بھی ہیں کہ جو راضی ہیں اپنے مولا کی کرم بخشش، یعنی یہ دکھ کو بھی کرم بخشش سمجھتے راضی. اور ایسے بھی ہیں کہ جو امام کے اوپر آرگومنٹ کرتے، نکتہ چینی کرتے ہیں. کیا مولا کو پتا نہیں تھا ایسا ہونے والا؟ کیا خدا کو معلوم نہیں تھا کہ میں شیطان بناؤں گا، آدم بناؤں گا تو یہ سب گڑبڑ ہو جائے گی، شیطان میری نافرمانی کرے گا؟ خدا کو معلوم نہیں تھا؟ سب کچھ معلوم تھا. پھر وہ کیوں کر رہا ہے وہ بہتر جانتا ہے، ہم کو پتا نہیں. اگر ہماری عقل اتنی ہی ہوتی تو جتنی حاضر امام کی عقل ہے، تو پھر پیری مریدی کی ضرورت نہیں تھی، اس کو امام کی ضرورت نہیں تھی بننے کی، اور ہم کو مرید بننے کی ضرورت نہیں تھی. لیکن ہم اس کے مرید بنے ہیں، وہ ہمارا امام بنا ہے. کیونکہ وہ جو جانتا ہے کوئی نہیں جانتا. मेरा एक सगा आदमी था, कुटुंबी, दम की बीमारी थी, सख्त बीमारी दम की, 50 साल की उम्र थी, बहुत इलाज कराए, काफी पैसा खर्च किया, बहुत मालदार नहीं था लेकिन ठीक था। मौला के हुजूर ने अरज रखी, पानी मंगा के छांटा दिया, फरमाया देखो तुम बंबई छोड़ दो, निजाम हैदराबाद जाओ, वहां तुम जाओगे इंशाल्लाह बहुत जल्दी अच्छे हो जाओगे। 8 दिन के अंदर बिस्तरा बोरी लपेटा, घर वालों को बोला तुम मेरे पीछे आना, मैं तो जाता हूं, गया निजाम हैदराबाद। 8 दिन में उसको कोई शिकायत नहीं हुई, बिल्कुल खांसी दासी दम कुछ नहीं, खावे पिए नींद लगे, 9वें दिन उठा ही नहीं, नींद में ही गुजर गया। अच्छा हो गया कि नहीं? तुम बहुत जल्द अच्छे हो जाओगे, इस दुख में से छूट जाओगे। वो नहीं समझा, अच्छा हो गया, 9वें दिन गुजर गया, जान छूटी। हमने दुनियावी अच्छाई का ख्याल किया कि तंदुरुस्त हो कि हताकता हो जाएगा, मौला ने उसकी आत्मा का ख्याल किया, वो गुजर गया। अच्छा हो गया, दुनिया के झमेलों और दुखों में से जो गुनाह की वजह से दुख उठाने पर भी उससे फ्री हो गया, मौला ने बख्श दिया, चांटा मंगा के उसको नहला दिया। तो इमाम जो जानता है हम नहीं जानते, फरिश्तों को भी पता नहीं लगा, हमको तो अपनी पीठ के पीछे क्या है वो भी मालूम नहीं, हमें अपना सिर नहीं दिखता, हमें अपना मुंह नहीं दिखता, हमें अपनी पीठ नहीं दिखती, हमें 2 घंटे के बाद क्या होगा वो पता नहीं, तो हमें पता क्या है? कुछ नहीं। इसलिए हमें एक मुर्शिद की जरूरत है और वो खुदावंद आलमीन। तो ये जो इस्लाम है उसका मतलब है कोई भी आनाकानी के बगैर मंसूर कर लेना। आमीन। इमाम जो जानता है हम नहीं जानते। 40 मेहमानियां थी एक दिन हसनाबाद के अंदर, मौलाना इमाम सुल्तान मोहम्मद शाह तशरीफ लाए, 5-7 मेहमानियों के बाद एक मेहमानी थी, क्या काम करते हो? खिदान मेरा कॉटन का धंधा है, इधर दुकान है, खुदा पाए धोने के पिछले तरफ, माशाल्लाह माशाल्लाह खूब व्यवहार करो, खूब करो, होशियार रह के खूब काम, देखो बहुत होशियार रहना, खूब काम करो, शाबाश बहुत बरकत होएगा, खूब आशीष की खुद के गए। 5-10 मेहमानियां और निकल गई, 20वीं 22वीं मेहमानी के अंदर बैठे, क्या काम करते हो? खुदावन कॉटन का, कहां ऑफिस है? उसको पूछा कहां दुकान है, क्योंकि उसकी दुकान थी, इसको पूछा कहां ऑफिस है, पोर्ट एरिया में, पता करते हो? सर कॉटन का काम ही ऐसा है, देखो धंधा बंद करो। वो भी सत्ता तो करता था, ये तो इमाम जानता है, दोनों का बिजनेस एक है, अलबत्ता कंडीशन में फर्क है, ये दूसरे नंबर का आदमी लखोपति था और वो बेचारा छोटा आदमी था, उसको कहा होशियार रहना मगर खूब काम करो, जाओ बहुत बरकत होगी। इसको कहा कि तुम बिजनेस बंद करो, लेकिन खुदा का बिजनेस मेरा बहुत अच्छा। हाँ देखो बिजनेस बंद करो, नहीं तो तुम तकलीफ में पड़ो। अच्छा था बात, ये चल के साथ चले, उसने खूब बिजनेस किया क्योंकि उसको फरमान हुआ, वो मोमिन था, बयत इसने भी दी थी मगर इसके और उसके ईमान में फर्क था। इसने ये कहा अपने यारों दोस्तों कुटुंबियों में, देखो भाई हाजिर इमाम हमारा रूहानी माँ बाप है, वो तो धर्म गुरु है, दीन मजहब की बातें हमसे करें, मौला ने कभी बिजनेस किया है? यस, उसको क्या पता बिजनेस क्या है? ऐसा अच्छा व्यापार फिर कभी हुआ? तो मौला की बात है, चल सुन ली हमने, हमने थोड़ा कुछ मनाही की उसको, लेकिन करना न करना तो हमारे ऊपर है ना। बिजनेस बढ़ने लगा, लालच बढ़ने लगा, बच्चों को कहता देखा इमाम ने ये कहा था कि बिजनेस बंद कर दो, ये लाभ मिलता जरूर मिल रहा है। 6 महीने हुए, अगर वो 1 शिलिंग की शक्ति का था तो 6 महीने के अंदर लालच में पड़ के वो 10 शिलिंग जितना काम कर लिया, कैपिटल 10 शिलिंग की थी, काम कर लिया 10 शिलिंग का। क्या हुआ, एकाएक जो बाजार गिरी तो 1 शिलिंग तो गया मगर 9 शिलिंग ऊपर देने पड़ गए दिवाला फूका। 6 महीने के बाद दिवालिया हो गया, 32-33 लाख रुपया आज से 40 बरस पहले आज से 40 करोड़ जितना है। सांस हो गया, शर्म के मारे 2 महीने घर से बाहर न निकला। इमाम जानता है वो हम नहीं जानते। साफ हो गया, आज 40 बरस हुए उसकी औलाद ऊपर नहीं आ सकी, उसकी औलाद अभी पाकिस्तान में है। उसके बाद वो कभी ऊपर नहीं आया, मोहताज हो गया। चाइना सिल्क का सूट पहन के बाहर निकले लेकिन साबुन नहीं था चाइना सिल्क के सूट को धोने के लिए, और दूसरे कपड़े थे नहीं के पहने। दिक्कत हो गया, चमड़े का रंग हो गया चाइना सिल्क के सूट का, क्योंकि वो जमाने में लखपति पहनते थे चाइना सिल्क का सूट। इसके पास साबुन के पैसे नहीं रहे और वो सुखी रहा। एक ही दिन एक ही धंधा करने वाले 2 मुरीदों को एक को कहा हाँ, एक को कहा ना, एक को कहा खुद करो, एक को कहा बंद करो। ये कहने लगा, कभी मौला ने धंधा किया साहब को क्या बोल जिसका पता, क्योंकि उसका ईमान इतना नहीं था कि इसको अल्लाह का नूर मानता। उसका ईमान ऐसा नहीं था, वो तो इसको एक बड़ा आदमी समझ के अपने धर्म का गुरु है, एक पीर फकीरों की तरह इमाम है, मगर इमाम का दर्जा क्या है उसको मालूम नहीं था। कि इमाम जो है वो अल्लाह का नूर है उसे पता नहीं था, उसका यकीन नहीं था, उसका ईमान कमजोर था, इसके लिए ईमान से फायदा नहीं उठा सका। अपने आप को होशियार समझने लग गया, खुदा से अपने आप को होशियार समझा। एक फरिश्ते ने, सब फरिश्तों ने सर झुका दिया जब हुक्म किया ना सजदा करो आदम को, तो उन्होंने कोई भी आनाकानी किए बगैर अपनी परेशानियां अपने सिर आदम के सामने झुका दिए, जमीन पे रख दिए। लेकिन एक उसमें अकड़ा रहा, उसने सिर नहीं झुकाया। खुदा ने पूछा क्यों भाई, ये सब ने सजदा कर लिया, तूने क्यों सजदा नहीं किया? कहता है कि तूने, यानी खुदा को कहता है, तूने मुझे नहीं कहा था कि मेरे सिवा किसी को सजदा नहीं करना? कहा था, लेकिन अब मैं कहता हूं वही तो मैं हूं ना, मैं सामने हुज्जत की, सामने हुज्जत की, हुज्जत का मतलब आर्गुमेंट किया, दलील की। तूने नहीं कहा था कि मेरे सिवा किसी को सजदा नहीं करना? या मेरा तूने नहीं कहा था कि इधर की सिटीजनशिप ले लो? फिर तो ऐसा मालूम नहीं था कि हमारा मकान ले जाएंगे? वही वही बात हो गई ना, उस शैतान मलऊन की और हमारी बात ऐसी हो गई ना। अगर हमने हजर इमाम के फरमान पे अगर शक किया है तो हमारे में और वो शैतान में फर्क रहा कि उसने यही कहा, तूने मेरे को कहा था मेरे से किसी को सजदा नहीं करना, ठीक है, लेकिन अब भी मैं ही तो कहता हूं ना। उसने सजदा नहीं किया, आज तक नहीं किया। कितने बरस हुए मुझे तो पता नहीं, लेकिन जितने भी बरस हुए आज तक उसने सजदा नहीं किया। लेकिन खुदा की इबादत करता है, खुदा की इबादत करता है, लेकिन खुदा की नाफरमानी किया, इसलिए खुदा ने कहा आज तक तेरी जितनी भी इबादत है रद्द रद्द कर। 18 लाख बरस इबादत की उसने खुदा ने इस नाफरमानी के लिए। ये नाफरमानी द्रोह है, बगावत है, रिवोल्ट है, इसके लिए 18 लाख बरस की बंदगी रद्द हो गई। کیونکہ اس نے خدا کا سامنا کیا. مولانا حضر امام کہے ابو علی یہ پانی کا گلاس ادھر سے اٹھا کے وہاں رکھ دے اور میں صاحب کو کہوں خداوند ادھر پڑا رہنے کا تمہارا کیا جاتا ہے, تو میری ساری کرمی کمانی برباد, رد ختم ہو گئی, ختم. امام کے سامنے خجلت نہیں ہونی چاہیے. اگر وہ تم کو پوچھے ابو علی یہ گلاس اٹھا کے وہاں رکھ دے تو میرا پہلا جواب یہ ہونا چاہیے خداوند تیری مرضی. اگر میں مومن ہوں تو میرا پہلا جواب یہ ہونا چاہیے خداوند تیری مرضی. نہیں تو بول, تو پھر کہہ سکتے ہیں کہ خداوند اگر آپ کو لگے تو یہاں سے اٹھا کے وہاں رکھ دے رہے, لیکن پہلا جواب یہ ہونا چاہیے خداوند تیری مرضی. حضر امام کے حضور میں جو کوئی لوگ جاتے ہیں, قوم کے وڈیل جاتے ہیں, ویکتیگت لوگ بھی جاتے ہیں, آپ نے ذرا سی بھی کوئی ایسی بناوٹ کر دی یہ ظاہر کرنے کے لیے کہ میں ہوشیار ہوں, تو یاد رکھو حضر امام ایسا انجان نادان بن جائے گا کہ آپ کو کھڑے کھڑے یقین ہو جائے گا کہ میں جو جانتا ہوں حضر امام نہیں جانتے. آپ نے امام کے حضور میں تھوڑی سی ہوشیاری بھی جو ظاہر کر دی اور اس کے سامنے بناوٹ کر دی یہ ظاہر کرنے کے لیے کہ خدا میں بڑا ہوشیار ہوں, تو مولا فوراً نادان بن جائے گا. اچھا ایسا, ایسا انجانا بن جائے گا کہ آپ کو ایسا اور بھی ہوئے گا کہ میں جانتا ہوں صاحب کو تو پتا ہی نہیں. زنجبار میں سے حضرت امام سلطان محمد صلی اللہ علیہ وسلم سیمر میں نکلے ولایت جانے کے لیے. مولا تو دنیا بھر میں ہے فیور ہو گیا تھا. ہے فیور کیا ہوتا ہے, قسم کی سردی ہے جس میں چھینکیں بہت آنے اور پھول سونگنے سے وہ زیادہ سردی ہو جائے, پھول سونگنے سے, کیونکہ پھول کے اندر پولن ہوتا ہے اس سے ہے فیور ہوتا ہے. سوکھے ہے کی وجہ سے بھی گھاس سوکھ جائے نا اس کو ہے کہتے ہیں, اس کے لیے یہ نام پڑ گیا. مولا کو سردی ہو گئی, ڈاکٹر نے کہا ہے فیور ہے, اس کے لیے خوشبو اور پھولوں سے دور رہنا. خیر دو دن کے بعد تو سرکار کی سیمر تھی, ایک بڑا وقدار آدمی تھا جنبار نے اپنی قوم کے اندر بڑا ہوشیار, اچھی قوم اس کو جانتی ہے نا, اس کا نام نہیں دیتا, میرا مطلب کو داخلہ لینا ہے. تو کچھ امردار مولا نے ساتھ لیے ممباسا تک چھوڑنے کے لیے, تو جو دو چار امردار امام کے حضور میں ممباسا تک ساتھ گئے, جنبار سے نکلے ممباسا پہنچے, بہت بہت ہو گئے تو 24 گھنٹے کا سفر ہے. سیمر کے اندر کھانا جب آیا, صبح کا وقت تھا, ڈے بریک سے سیمر نکلی, بریک فاسٹ آتا ہے, کیپٹن کے ٹیبل کے اوپر مولا بیٹھے اور مولا کے ساتھ مولا کے کارن سے کیپٹن نے ان امرداروں کو بھی بٹھایا. تو میں جس امردار کی بات کرتا ہوں وہ مولا کے نزدیک ہی بیٹھا ہوا تھا. سب سے پہلے آدھا کٹا ہوا گریپ فروٹ آیا, یہ آدمی نے سر کے اوپر کھجا کے سب کو کہتا ہے خداوند آپ کو سردی ہوئی ہے, آپ گریپ فروٹ کھاؤ گے؟ بھائی ابھی تک پڑا ہے, کھایا کہ نہیں کھایا, آج نہیں کھائے گا کہ کھائے گا, پھینک دے گا بھیج دے گا, تو چپ رہے. لیکن شاید اس کو لازمی بھی آ رہا مولا کے ساتھ, یہ بھی ہو سکتا ہے. اس کے دل میں کیا تھا مجھے معلوم نہیں. کہتا ہے خداوند آپ کو سردی ہوئی ہے, آپ گریپ فروٹ کھاؤ گے؟ تو سب کہتا ہے, ویٹر کو کہا یہ گریپ فروٹ اٹھا لو. واپس آیا کہتے یہ رہا میں پوریج لاؤں, آپ اس کو پوچھتے ہیں میں پوریج کھاؤں؟ کہتے اچھا پوریج بھی ٹھیک نہیں, چکنی ہے, سردی ہوئی ہے, اچھا لو آئی ڈونٹ وانٹ پوریج, پوریج نہیں چاہیے, کیونکہ اس نے منع کر دیا. اس نے اپنی ہوشیاری ظاہر کی, مولا نادان بن گیا اور اس کو ہوشیار بنا دیا. میں پوریج کھاؤں؟ نہیں سب پوریج مت کھاؤ. سب نے بیٹھے تو کہا پوریج نہیں چاہیے. واپس آیا یور ہائنس میں آپ کے لیے کیا لاؤں؟ سب اس کو پوچھتی ہیں میں کیا کھاؤں؟ تو سب ہاف بال انڈا کھاؤ. تو بولا ہاف بال انڈا لاؤ. किस को पूछे मैं कॉफी पीऊं कि चाय पीऊं, सब कॉफी अच्छी रहेगी। उसको बोले कॉफी लेके आओ। कुछ भी बात करे सब उसको पहले पूछे, और वो जो कहे सब करे। 24 घंटे की मुसाफरी में दो लोग हैं, 11 दोस्तों के साथ गप्पे मारे। साग तो मेरे को पूछ पूछ के काम करता है, पता, मेरे को पूछ पूछ के काम करता है। मुंबा साहब, माँ बाप की तबीयत ठीक नहीं थी, इसके लिए सरकार नीचे नहीं उतरे। ये 1925 की बात करता। मुंबा साहब की जमात रोवे, तस्बीहां निकाले। माँ बाप फरमाया देखो मेरी तबीयत ठीक नहीं, इसके लिए मैं आता नहीं, रो मत, मैं प्रॉमिस करता हूँ नेक्स्ट ईयर मैं स्पेशली केनिया के लिए आऊंगा और चांगानी का जंजीबार नहीं जाऊंगा, तुम्हारे लिए आऊंगा। सिर्फ साउथ अफ्रीका की जमात को माँ बाप ने ऊपर स्टीमर के ऊपर बुलाया। इस अमरदार को, बाकी सबको बोला तुम जाओ वापस, इसको बोला कि तू मेरे साथ पोर्ट सईद तक न चले। भले साहब, पोर्ट सईद तलक साहब इसको साथ ले गए। 6 दिन की मुसाफरी और हो गई। बस यही हाल रखते हैं हजरत मौलाना सुल्तान ने मसलवातुल्ला आले, बल्कि सारी नूरानी फैमिली को आइसक्रीम बहुत पसंद। सख्त बीमारी की हालत में भी मौला आइसक्रीम खाते रहे, लेकिन अभी इसको सब पूछे 10:30 बजे तो अपर डेस्क के ऊपर माँ बाप हवा खाते थे, वेटर आइसक्रीम लेके निकला। आइसक्रीम देख के तो दुनिया भर में मौला बहुत खुश हुए। ये बाजू में खड़ा था कि शेख खुदावन आपको हेयर फीवर में आइसक्रीम नहीं खानी चाहिए। मौला ने एक सांस लेके कहा उसको, वेटर को छोड़ दो, आइसक्रीम नहीं खाई। वो बोले रात बहुत ठंडी है, अभी आप नीचे चले जाओ। साहब लकड़ी उठा के नीचे चले आए, नीचे सोया हो रहे, खुदावन अभी यहां बहुत ठंडी है, आप ऊपर चलो। तो साहब ऊपर चला आए। वो कहे बैठ जाओ तो साहब बैठ जाए, वो कहे खड़े हो जाओ तो साहब खड़े हो जाए, वो कहे ये खाओ वो खावे। जब ही पोर्ट सईद तलक छोड़ के वापस आया उसका ईमान खत्म हो गया। जब ही तो लोग बोले या मिशनरी वाइज करे कि हाजिर इमाम इलाही नूर है, खुदा आलमीन की नूरानी झात है, तो वो गप करे। क्या ये क्या धसीन लगाते मिशनरी लोग, ये भगत लोग क्या है, इन बेवकूफों को क्या पता। अरे उसको ये भी पता नहीं है कि मुझे सर्दी हुई है तो मैं ग्रेप फ्रूट ना खाऊं कि मैं खाऊं, ये तो पता नहीं उसको। और तुम उसको कहते हो कि वो सब कुछ जानता है, बस ईमान खत्म हो गया। ईमान इस तरह खत्म हो जाता है कि जिस तरह से लकड़ी को उदई खा जाती है। ये यकीन की बात है। और दीन इस्लाम सुगर पंथ वो है कि जिसमें तकलीफ होती है, आनाकानी कुछ नहीं होती। अगर वो नादान बन के भी हमारे सामने कुछ बात करता है तो मोमन ये समझता है कि इसमें कुछ भेद है, मेरी समझ में नहीं आया। क्योंकि ईमान की सब बातें हमारी समझ में नहीं आएंगी। मैंने आपको इसी जमातखाने में एक दफा एक बात सुनाई। हजरत मौलाना इमाम सुल्तान मोहम्मद सल्लल्लाहु अलैहि एक दिन सुबह के वक्त कॉफी पी रहे हैं, छापा बांध रहे हैं, इजी चेयर की लंबे पांव करके, तो पांव राइट पांव में अंगूठे और उसकी अंगूठे की साथ वाली उंगली के अंदर एक लकड़ी पड़ी है और लकड़ी को घुमा भी रहे हैं, छापा भी पड़ रहे हैं, लकड़ी घूम रही है, कॉफी भी पी रहे हैं, पीठ इस तरफ है और पीछे से हाजी कमरिया दाखिल होता है। तो मैं बाप कहते हैं कमरिया हाजी आओ, सामने कोई आदिशा नहीं है कि जिसमें से उसने देखा, हाजी कमरिया आओ अंदर आओ। हाजी कमरिया अंदर आया तो देखता है कि लकड़ी पांव में घूम रही है, कॉफी पी रहा है, मुझको भी देख लिया उसने, बोला कुछ नहीं। हाजिर में फरमाया कमरिया हाजी, अगर इमाम लकड़ी घुमाता है तो उसमें भी कोई भेद है, तू नहीं समझता, इसमें भी कोई भेद है। इमाम दाना आकिल है, वो अल्लाह का नूर है, उससे ज्यादा जानने वाला कोई नहीं, उसकी बातें हमारी समझ में नहीं आ सकती। इसलिए हमारी समझ में नहीं आती तो हम ये कह देंगे कि वो कुछ नहीं जानता, तो फिर इसका मतलब यह हुआ कि वो तुम्हारा मुरीद हो गया, तुम उसका इमाम बन गए। ये क्या बात है, बयत तो हमने उसकी की है, उसने हमारी बयत नहीं की, बंदगी हम करते हैं, इस नूर की बंदगी करते हैं, वो किसी की बंदगी नहीं करता, वो मालिक है। वो सेठ है, वो सुबहान है, वो सब कुछ जानता है। स्वामी मारो चतुर सुजान है, आप भरोसे हिरा रहा जमीना समान। तो मेरा मौला बड़ा चालाक है, चतुर है, सुजान। सुजान कहते हैं कि जो सब चीज को जागृत अवस्था में जानता है, जागृत अवस्था में जानता है वो सुजान है, कोई चीज से नादान नहीं, सेठ है, मालिक, दीवान है। दीवान कहते हैं हम जिसको कहते हैं वजीर, किस वजीर को दीवान कहते हैं, उसका मतलब हेल्पर। दीवान का मतलब मदद करने वाला, जुनी दुआ यादव हसबनल्लाह नेमुल वकील व नेमुल मौला व नेमुल नसीर। हमको वो अल्लाह बस, हमारे लिए अल्लाह बस है, यानी अगर वो है तो फिर दूसरी किसी चीज की हाजत नहीं। हसबनल्लाह, ये दुआ हजरत इब्राहिम अलैहिस्सलाम की थी, जब वो आग में गिरे तो फरिश्तों ने आकर कहा या नबी हम आपकी क्या मदद करें, पर मैं हस्बी अल्लाह, मेरे लिए अल्लाह बस है। वो सिंगुलर फॉर्म है, एक वचन है, हस्बुनिल्लाह प्लूरल फॉर्म में है, हमारे लिए अल्लाह बस है। जो बहुत अच्छा सेठ है, मौला यानी सेठ, नेमुल मौला व नेमुल वकील। वकील कहते हैं हिमायत करने वाला, मदद करने वाला, हमारी तरफ से लड़ने वाले को वकील कहते हैं। जैसे कोर्ट में हम एक आदमी का हम लॉ नहीं जानते तो एक वकील को ढूंढते हैं, तो हमारी तरफ से कोर्ट में वो लड़ता है, इसको ही दीवान कहते हैं। हमारा हिमायती वो हमारा सेठ है और दीवान है, यानी हमारा हिमायती है, हमारी मदद करने वाला, मेरी पक्ष लेने वाला, मुझको फॉरवर्ड करने वाला, मुझे बख्शीश देने वाला, मुझको बचाने वाला, कोई मेरे साथ लड़े तो उसके साथ लड़ने वाला, उसको दीवान कहते हैं। वो सबसे अच्छा सेठ है। नेमुल मौला व नेमुल वकील व नेमुल नसीर। नसीर कहते हैं विजय देने वाले को, नासिर में से निकला। नुसरत कहते हैं विक्ट्री को, नासिर कहते हैं जो विक्टोरियस करे, और नसीर कहते हैं विक्ट्री देने वाले को, जो मेरे को विजय देवे, मुझे विक्टोरियस बनावे, मेरी मदद करके मुझे जिता देवे, मेरी हिमायत करके मुझे सक्सेस देवे, मुझे कामयाब करे, मेरी बातों को पूरा कर दे, मेरे उमूर को आसान कर देवे और उसमें से मुझे कामयाब करे, उसको नसीर कहते हैं। आप ऐसे दीवान चतुर सुझान, ये वो है कि जिसके भरोसे फिर गया जमीन और आसमान, इसके भरोसे के ऊपर जीते तो मैं क्यों भरोसा न करूं। कितनी अच्छी तारीफ है मौला जी, इस अदबी ने कमाल कर दिया, कैसे अच्छे शब्द बांधे उसने। फिर शमस ने भी कहा, उसने भी तो बहुत अच्छा कहा, बहुत अच्छा। हत तू पाक तू बाद मेहरबान भियाली तुई तू। हक यानी तू ही सच्चा है, तेरे से ज्यादा सच्चाई और कुछ नहीं। पाक खत्म हो गया, तेरे अंदर कोई नापाकी नहीं, कोई ऐब नहीं। पाक का मतलब सिर्फ स्वच्छता ही नहीं, पाक का मतलब कि जिसमें कोई ऐब ना हो, संपूर्ण हो। एक उंगली भी अगर कटी हो तो आज तक हमारा कभी कोई इमाम ऐसा नहीं हुआ, कभी भी नहीं, कि जिसमें शरीर का भी कोई ऐब हो गए। अंधा लूला लंगड़ा चाना भेंगा पागल दीवाना आज तक हमारा इमाम और हमारे इमाम की सारी वंश आदम अलैहिस्सलाम से लेकर जितनी भी वंश हुई है जितने भी नबी इस वंश में आए हैं जितने भी इमाम इस वंश में आए हैं वो तमाम के तमाम शरीर के तौर पे मगज के तौर पे बेहतरीन कंप्लीट संपूर्ण उत्तम और आला थे क्योंकि नूरानी जात है। पाक का लफ्ज सिर्फ स्वच्छता प्योरिटी का ही नहीं पाक का मतलब यह भी है कि वो कंप्लीट है संपूर्ण है उसकी एक तकली आंगली भी टूटी हुई नहीं है ना वो बहरा है ना वो अंधा है ना वो काना है ना वो लूला है ना वो लंगड़ा है कभी नहीं हमारे इमामों ने हमारे नबियों ने कभी ऐसा नहीं हुआ है। शरीर के तौर पर भी वो कंप्लीट है कैरेक्टर के तौर पर भी वो पाक और पवित्र है इसीलिए तो हम कहते हैं कि अली नबी की जात इमाम और नबी मासूम होते हैं। मासूम का मतलब जिसमें कोई ऐब नहीं जिसमें कोई खामी नहीं जिसमें कोई गुनाह नहीं जिसमें कोई बदी नहीं जिसमें कोई बुराई नहीं जो गलती नहीं करता जो कोई भी तरह की नुकसान नहीं करता उसको हम कहते हैं पाक हक तू पाक तू बादशाह तू बादशाह जमीन आसमान का तू बादशाह है। बादशाह का मतलब मालिक है जिसका हर हुक्म माना जाए। मेहरबान तू ही याली तू ही तू मौला तू मेहरबान है रहम करने वाला बख्शिश देने वाला मांगे बगैर रोजी देने वाला उसको मेहरबान कहते हैं। मेहरबानी के अंदर ये लफ्ज रहमान का आता है रहीम कहते हैं दया वाला लेकिन मेहरबान मेहरबान को हम अरबी जबान के अंदर रहमान कहते हैं। रहमान हम खुदा की इबादत न भी करें तो भी हमको रोजी देता है ये वो रहमानियत है उसकी रहमानियत है। ये हमारा दीन हमारा मजहब ऐसा उत्तम आला मजहब है उसके सामने हम कोई भी दलील नहीं रख सकते। जो हमको अपने अंदर शक्ति देते हैं वो चीज उठानी चाहिए। मजहब को महज जमा खाने में आ गए क्या हुआ हॉस्पिटल में चले जाओ तो क्या बीमारी मिट जाएगी। जमा खाने आओ तो अपनी बीमारी नहीं मिटती। हॉस्पिटल में गए जमा खाने में आए ये रूहानी हॉस्पिटल है कि जहां हमारे झील की बदियां बुराइयां गंदगी गुनाह पाप बुराइयां सब नाश होती हैं उसके लिए। लेकिन हॉस्पिटल के अंदर जाने से तो बीमारी नहीं मिटती। उधर जाके एक्सरे लो मशीनों से अपना हाल मालूम करो कभी लंच के अंदर कोई स्टॉक तो नहीं पेट में अल्सर तो नहीं मगज की तो बोलो मैं झूठ बोलता हूँ ये मशीन है उसके सामने हमको पता लगता है मेरे लंग खराब है मेरा गला खराब है मेरा पेट खराब है मैं चोर हूं मैं बदमाश हूं मैं लुच्चा हूं मैं बदनजर हूं मैं झूठा हूं मैं बददयानत हूं डिसऑनेस्ट हूं ये सब बातें पीरों के गिनान सुन के हमको ये ख्याल होता है कि ये बुराई मेरे में है ये बुराई मेरे में नहीं। शुक्र मौला तेरी रहमत हुई मेरे लंग क्लीन है फिर उसकी दवा भी है बंदगी करो इबादत करो झूरा खाओ न्याज पियो शुक्रीत लो ये दवा है उसकी इबादत करो शुक्राना करो अस्तगफुरुल्लाह की गुनाहों की मुआफी की तस्वीर निकालो छाटा लो तौबा तौबा बंदो गुनेगार जब बख्शे ताकि बख्शे। क्या सचमुच हम ये समझ के मानते हमने अभी तौबा तौबा की तीन दफा छाटा लिया क्या रियली हमने अपने दिल में यही नियत की कि मैं गुनेगार हूँ या मैंने खासतौर पर कोई गुनाह याद आया उस वक्त छाटा किसकी दुआ मांग रहे हो किसकी मुआफी मांग रहे हो कौन सी चीज की जो कि चांद रात के दिन जो छांटा है वो प्योरली दसूंद की भूल चुका है। क्या आपने छांटा लेते वक्त ये नियत की थी कि या मौला गई चांद रात से अब तलक मेरी कुछ भी दसूंद की भूल चुक हो गई खुदावन मैंने दिल जान के समझ के सोच के ख्याल करके अकाउंट करके मैंने तेरे हक तुझे दिया है तू मेहरबानी की राह कबूल कर लेकिन मैं इंसान हूं मेरे से कोई या मौला भूल चुक हो गई होवे मैं माफी मांगता हूं ये नियत थी अब। और अगर ये नियत नहीं थी तो आज का छाटा पानी में गया कुछ नहीं हुआ शायद थोड़ा पाउडर उतर गया वाले भाइयों में से और किसी की दाढ़ी भीग गई वाले भाइयों में से और कुछ नहीं हुआ। लेकिन जो ऐसी नियत ये ईमान और सोच के समझ के जो ये छाटा लिया तो मैं आपको मुबारक देता हूं सचमुच आपको गुना बख्शे गए क्योंकि ईमान ऐसा दरिया दिल है कि कितना भी अजीम गुना हो रहे कभी उसके पास आके मुआफी मांग लो तो वह बख्श देता है। तो इतना दरिया दिल है अजीम से अजीम गुना मगर उसका उसका समझे इसका खुदावन हजर इमाम का, इसका कुछ गुना अजीम से अजीम गुना भी किया हो तो मुआफ हो जाएगा, लेकिन दूसरे के पैसे खा जाओगे तो ये छांटे से वो पैसे मुआफ नहीं होते। दूसरे की बदगोई की है, निंदा की है, किसी के साथ हजब किया है, किसी पर जुल्म किया है, किसी का करार किया है, तो ये छाटा लेने से वो मुआफियां नहीं मिलती। हजर इमाम का कुछ गुना हो गया, दीन का कुछ गुना हो गया, मजहब का गुना हो गया, अपनी अपने ऊपर जो हमारा हक और फर्ज है मजहब का या इमाम की तरफ या जमात की तरफ मुखी का मरिया की तरफ, तो उसमें से कुछ खामी हो गई तो तौबा करो तो मौला मुआफ कर देता है। मगर हमारी नीयत होनी चाहिए, मजहब सारा नीयत के ऊपर और नीयत समझदारी से होता है। जो आदमी बेहोश पड़ा वो नीयत क्या करेगा, बेसुध आदमी नीयत नहीं करता। नीयत उसकी होती है जो समझता है, जिसको शुद्धि होती है, शुद्धि से समझ के जो आदमी नियत करके मजहब पालता है उसको बहुत फायदा मिलता है। हजरत इमाम अली शमा रहमतुल्लाह अलैह फरमाते हैं, एक हाथ में कोलसा लो, एक समझाने की रीत बताता हूं इमाम के फरमान से, मौलाना अली शमा बाब का यह फरमान है, एक हाथ में कोलसा लो, दूसरे हाथ में नियाज की प्याली उठाओ और इस नियाज की बरकत से तुम नियत करो कि यह कोलसा सफेद हो जाए, वल्लाह वो कोलसा सफेद हो जाएगा। आप घर जाके ऐसा करोगे तो कोलसा सफेद नहीं होगा। ये एक दलील बताई समझाने के लिए, कोलसे का मतलब काला दिल, ये मकारा नहीं जो जलाते हैं वो नहीं, ये तो इमाम ने एक बताने के लिए दलील बताई, कोलसा यानी काला दिल। अगर यकीन कामिल है, सच्चा है, एतकाद है, ईमान है, मौला के ऊपर प्रेम है, तो हजर इमाम फरमाए कि तुम नियाज की प्याली उठाओगे तुम्हारा दिल सफेद हो जाएगा, पीने से पहले तुम्हारा दिल सफेद हो जाएगा, कोलसा सफेद हो जाएगा। वो कोलसा लकड़ी का नहीं, मन का, ये चमड़े का कोलसा, वो लकड़ी का कोलसा भजन हो तो सफेद हो जाता है, ये सारा सफेद होता ही नहीं। दिल, दिल जैसी दुनिया भर में कोई बुरी चीज नहीं अगर दिल बुरा हो गया, और दिल अगर अच्छा हो गया तो दिल जैसी अच्छी चीज दुनिया में कोई नहीं। इसके लिए ही पीरों ने फरमाया है, ए जी दिल दिया तेने पर वो कुछ दिया, अब कुछ है दुआ ना जाए। जिसने दिल दे दिया सब कुछ दे दिया, अब क्या, इससे ज्यादा क्या दे। मजहब सारा दिल के ऊपर है, दिल यानी समझदारी, इसी को मारिफत कहते हैं, यही हकीकत है। इमाम फरमाया हमेशा दुआ मांगो, या मौला मुझको हकीकती समझ से, ये हकीकती समझ आनी मजहब के अंदर बहुत जरूरी है, ताकि हम जो कर रहे हैं हमको उसकी समझ हो, जो कर चुके हैं उसकी भी समझ आवे, जो हम करने वाले हैं वो भी हम पहले से एडवांस में समझ जावे, इसको हकीकती समझ कहते हैं। इमाम फरमाया हकीकती समझ की दुआ मांगते रहो, ये सुगड़पन है, इसके अंदर में आई मैं खुश नसीब हूं, मैं बहुत नसीबदार हूं। अपने जीव को कहा जाता है कि मैं इस सुगड़पन, इस दीन इस्लाम इस्माइली मजहब में आए, ये हमारी खुश नसीबी है। मौलाना हजर इमाम हमको अपनी रहमतें दे दे, सुखी आबाद रहो, मौला ने उम्मीदें पूरी करे, ईमान की सलामती दे दे, गुना भूल चुक मुआफ करे, नाफरमानी बदियों गुनाहों बुराइयों से बचावे, मौला हकीकती समझ दे दे, जश्न सुप्रीत में पूरा रखे, मौलाना हाजर इमाम फरमान बरदार मोमन बना दे, मौलाना हाजर इमाम ने उम्मीदें पूरी करे, भलाई आफतें दूर करे, मौलाना हाजर इमाम दीन में दुनिया में सुखी आबाद करे, जान माल आल औलाद में बरकत दे दे, आबरू इज्जत रोजी कमानी तंदुरुस्ती ईमान में बरकत दे दे, मौला जहर और बातों दीदार नसीब करे।